अब अगली आयतें दोबारा, आयत 40 से 45, मुझे और आपको अल्लाह ताला क़यामत के मैदान में ले जा रहा है। देखिए बार बार इस सूरत में आप देख रहे हैं, पेशी, स्टैंड अप, खड़े हो जाओ, क्या होगा। आयत 40, व यौम यख्शुरुहुम जमीअन, और जिस दिन वो उन सबको इकट्ठा करेगा, सुम्मा यकूलु लिल मलाइकती, फिर वो फरिश्तों से फरमाएगा, अहा उलाई, क्या ये हैं वो लोग, इय्याकुम, क्या हैं ये वो लोग, इय्याकुम कानु याबुदून, के जिनकी तुम पूजा किया करते थे। रुस्वा किया जा रहा है, अच्छा ये है जिनको आप पूछते थे, ये हैं जिनके पीछे आप लगते थे। जवाब सुनिए, कालू, वो कहेंगे, सुभानका, पाक है तू, अंत वली युना, तू तो हमारा वली है, तू तो हमारा दोस्त है, मिन दूनिहिम, इनके सिवा, यानी वो कहेंगे ऐ अल्लाह हमारे आका और मालिक तो आप हैं, हमारा इनसे कोई ताल्लुक नहीं है, हम नहीं इनको पूछते थे, हम इनकी इबादत नहीं करते थे, बल कानु याबुदून अल जिन्ना, बल्कि ये लोग तो जिन्नात की इबादत किया करते थे, अक्सर हम भी मुमिनून, और इनकी अक्सरियत इन पर ईमान ला रही थी, यानी इनकार कर रहे हैं अपने शिर्क का, और जिन्नात पे बात कर रहे हैं, यानी शैतान करवाता था, हम तो नहीं करते थे, ये मुराद ले लीजिए। आगे जवाब आ रहा है, फल यौम ला यम्लिकु बादुकुम लिबादिन नफ्अन वला दर्रा, तो आज के दिन तुम में से कोई किसी दूसरे के लिए कोई इख्तियार नहीं रखता, ना नफे का ना नुकसान का, यानी तुम इनकी इबादत करते थे कि नहीं, इनकी कब्रों पर जाके रिस्क मांगते थे कि नहीं, इनको दाता साहब कहते थे कि नहीं, अल्लाह को राजिक कह समझने के बावजूद जो भी करते थे, आज तुम में से कोई किसी को ना नफा दे सकता है ना नुकसान। वनकूलु लिल्लज़ीना ज़लमू, और हम कहेंगे उस दिन ज़ालिमों से, ज़ूक़ु अज़ाबन नार, चखो इस आग के अजाब को। कोई चीज़ कब चखी जाती है, जब वो जुबान पे रखी जाती है। अल्लाह जहन्नुम की आग इनको चखाते हैं, चखो इस अजाब को, कौन सी आग, अल्लती कुंतुम बिहा तुकज़्ज़िबून, वो अजाब चखो जिसको तुम झुठलाते थे, तुम दुनिया में कहते थे ना मौज मस्ती ऐश करो, कोई आग नहीं है, ऐसे ही बातें बनाई हैं। पहला कसूर क्या था इनका, उस आग को झुटलाते थे जो आज इनके सामने है। हालत क्या थी इनकी, वही ज़ातुतला अलैहिम आयातुना, और जब पढ़ी जाती थी इन पर हमारी आयतें, कौन सी, बैजिनात, रोशन, जब इन पर पढ़ी जाती थी हमारी रोशन आयतें, कालू मा हाज़ा इल्ला रजुलुन, कहते थे नहीं है ये मगर एक आदमी, क्या करता है, युरीद वही युसद्दकुम अम्मा काना याबुदु आबाउकुम, ये वो शख्स है जो तुम्हें रोक रहा है उस इबादत से जिनकी हमारे बाप दादा करते थे। बात वाज़े, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम या वक्त के नबी को देखकर ये बातें करते थे, ये वो शख्स है जो तुम्हें तुम्हारे बाप दादा के तौर तरीकों से गाफिल करता है। जो वो करते थे, क्या वो गुनाहगार थे, जो उन्होंने क्या क्या गलत था, अब ये बहुत सारे नेक लोग आ गए, इन्हीं को सब कुछ पता है, दिस एंड दैट, तो कहा ये तो वो शख्स है। अगली बात, वकालू, और वो कहते हैं, मा हाज़ा इल्ला इफ्कुम मुफ्तरा, नहीं है ये कुछ भी मगर एक घड़ा हुआ झूठ। हासा क्या इधर, कुरान, पहले नबी का इनकार, अब किताब का इनकार, कहते थे ये कुरान तो दरअसल मोहम्मद का कलाम है सल्लल्लाहु अलैहि वसल्लम, जिसको वही के नाम से पेश कर रहे हैं। एक और भी बात थी, वकाल लजीना कफरू लिल हक लम्मा जाअहुम, और इन काफिरों ने हक के बारे में जबकि इनके पास आ गया ये कहा, ये इनका कौल है, आप इसको कॉमर्स में कर लें बेशक, इन हाजा इल्ला सिहरुम मुबीन, नहीं है ये खुला जादू। सारी बातों के बावजूद, नबी की मुखालफत, हर धर्मी शर्क सब कुछ, इसके बावजूद कुरान इनके दिलों पे असर करता था, और उस असर पसीरी को ये जादूगिरी कहते थे, कहते थे कि बंदा जादू कर देता है, जो इनकी बात सुनता है ना बस इनके हाथ का हो जाता है। मक्का वालों ने अपनी छोटी छोटी चुदराहटें कायम की हुई थी, छोटी छोटी उनकी भी थी महफिलें, इसी तरह मदीना में भी थी, हर मुमकिन तरीके से लोगों को अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की महफिल में जाने से रोकते थे, कभी दर पर्दा कभी खोल के, मुहज़्ज़ब लोगों को मुहज़्ज़ब तरीके से और गुलामों को टॉर्चर के जरिए से, कहते थे इसकी बात ना सुनना, क्यों ना सुनना, ये जादू कर देता है। हत्ता कि तुफैल दौसी जैसा बड़ा सरदार, जो अपने वक्त का शायर और अदीब था, जब हज के लिए या उमरे के लिए मक्का आए तो उन्होंने कानों में रुई डाल ली कि कहीं मोहम्मद का कलाम मेरे कानों पे आके जादू ना कर दे सल्लल्लाहु अलैहि वसल्लम। لیکن اللہ نے جس کو سنانا ہوتا ہے اللہ سنا دیتا ہے، اور یہی ان کے ساتھ بھی ہوا. کیسے کیا؟ اللہ نے سنوایا، ایک کان کی روئی کھلی پھر دوسری کھلی، اور اشہد اللہ الہ الا اللہ واشہد ان محمد رسول اللہ. تو یاد رکھیے، کوئی لاکھ برا کہے، اللہ نے جس کے دل میں خیر دیکھی ہوتی ہے نا اس کو سنوا ہی دیتے ہیں. پھر اس کے بعد اگلا ان کا عذر دیکھیے، وما آتیناہم من کتاب یدرسونہا، اور ہم نے انہیں ایسی کوئی کتابیں دی بھی کوئی نہیں کہ جن کو یہ پڑھتے ہوں. یعنی لات منات عزہ، جن دیویوں کی یہ پوجا کرتے ہیں، ان کی پوجا کا حکم ہم نے کس کتاب میں سے پہلے کوئی ایسی کتاب دی جس کی بنیاد پہ یہ ہے؟ ہاں وما ارسلنا الیہم قبلک من نذیر، اور نہ ہی ہم نے آپ سے پہلے ان کی طرف کوئی خبردار کرنے والا بھیجا. یعنی اے نبی، آپ سے پہلے تو کوئی ہے نہیں. دیکھیے، حضرت اسماعیل سے تعلق شروع ہوتا ہے نا عربوں کا. نبی صلی اللہ علیہ وسلم سے حضرت اسماعیل کے بیچ میں 3000 سال کا فرق ہے، 30 صدیاں بنتی ہیں، 30 سینچریز. اس دوران کوئی نبی نہیں آیا بنی اسماعیل میں. ادھر بنی اسرائیل میں تو آ رہے تھے، ان کے پاس تو کوئی نہیں تھا. اللہ کہتے ہیں پھر یہ من ماننا نہیں ہے نا. دیکھیے، اب سوال یہ پیدا ہوتا ہے کہ ان کے دل مان گئے تھے، لیکن یہ نبی کو مانتے کیوں نہیں تھے؟ اس لیے کہ نبی کو ماننے کے بعد پابندیاں لگتی ہیں، من پسند کام جھوٹتے ہیں. اللہ تعالیٰ کہتے ہیں وَكَذَّبَ الَّذِينَ مِن قَبْلِهِمْ، اور ان سے پہلے انہوں نے بھی جھٹلایا تھا. وَمَا بَلَغُوا مِعْشَارَ مَا آتَيْنَاهُمْ، یہ تو ان کے 10ویں حصے کو بھی نہیں پہنچے جو کچھ ہم نے ان کو دیا. یہ تو لفظ ہے نا مِعْشَار، عشر سے ہے. عشر عربی میں کہتے ہیں 10 کو. اس کے مختلف معنی ہیں. ایک تو اس کا معنی کیا ہے کہ یہ ان کے 10ویں حصے کو بھی نہیں پہنچے، مطلب یہ کہ ان عربوں کو ہم نے کیا دنیا میں چیزیں دی ہیں. ان سے پہلے کی جو قومیں تھیں، جو پہلے گزر چکی، جن کے قصے یہ جانتے ہیں، قوم عاد تھی، سمود تھی، ان کو جو شان حاصل تھی، جو ان کا روب تھا. اسی طرح سے اس کے اندر ایک اور اشارہ بھی ہے کہ 100ویں کا بھی، یعنی عشر عشیر کیا کہتے ہیں، 10ویں کا 10واں حصہ. لیکن جب ہم 100 میں سے پرسنٹیج نکالتے ہیں عموماً چیزوں کی، تو وہ اس سے بڑی ہوتی ہے نا. تو سارے لفظ اس میں آتے ہیں کہ یہ ان کو تو اتنا ملا ہی نہیں ہے جو کہ ان کو ملا تھا. پیچھے ہم نے پڑھا عشر کے نام پہ، زمین پہ جو زکوٰۃ ہوتی ہے نا، وہ 10% ہوتی ہے یا 20% ہوتی ہے، بارانی اور دوسری زمین کا حصہ ہوتا ہے. یہاں اصل میں مبالغے کی بات ہے کہ جو دولت مال، لمبی لمبی عمریں، سونے چاندی کے برتن اور بڑی جسمانی حیثیت ہم نے پچھلوں کو دی تھی، اہل مکہ اس کا 10واں تو کیا 1000واں حصہ بھی نہیں حاصل کر سکے. پھر ان کو اکڑنے کا کوئی حق تو نہیں پہنچتا نا. اب آپ دیکھیں، یہ تو پھر ہٹ دھرمی ہے نا، نہیں ماننا تو ہم نہیں مانیں گے. اس لیے اللہ تعالیٰ اب ان کے ساتھ دیکھیے ڈیل کرنے کا طریقہ بتاتے ہیں. ہم سب کے لیے بھی اس میں رہنمائی ہے. جب کوئی مان کے نہ دے، جب کوئی شرک میں اتنا آگے بڑھ جائے کہ اللہ کو رازق سمجھنے کے باوجود، اللہ کو موتی سمجھنے کے باوجود، ہر چیز اس کے ہاتھ سے گزرنے کے باوجود دوسروں کو ہی لے کے چلے، کسی کو دولت کی بات دے بھی، کسی کو بارش کی، کسی کو بجلی کی، ہوا کی، موت کی. اللہ تعالیٰ کہتے ہیں ایسے لوگ، یہ جو پیچھے بات چلی نا کہ ان سے پوچھا جائے گا کہ تم ان کی عبادت کرتے تھے اور وہ کہہ رہے تھے کہ جن کرتے تھے، اصل میں اس میں ان فرشتوں کی طرف اشارہ ہے جن کے نام پہ انہوں نے شرک موسوم کیا ہوا تھا. مشرقین فرشتوں کو دیویاں اور دیوتا قرار دے کر ان کے بت خانے بناتے تھے، ان کو پوچھتے تھے. تو یہ ساری باتیں کر کرا کے اللہ تعالیٰ پوچھتے ہیں، بتاؤ کس نے تمہیں کہا تھا؟ نبی نے جب وہ بات کی جو ان کے اپنے طور طریقوں سے ہٹتی تھی، تو یہ اس کے خلاف ہو گئے، اور اسی سے خلاف ہوتے ہوتے یہ اتنا آگے بڑھے کہ ان کی بات ہی نہ مانی. تو اللہ کہتے ہیں کوئی بات نہیں، ما آتیناہم فکذبوا رسلی فکیف کان نکیر، ہم نے جو کچھ ان کو دیا تھا اس کا تو 10واں حصہ بھی ان کو نہیں ملا، اور انہوں نے نہیں جھٹلایا میرے رسولوں کو، یعنی انہوں نے ہمارے رسولوں کو جھٹلایا، دیکھ لو میری سزا کتنی سخت تھی. اللہ نے تو یہ کچھ نہیں کہا تھا، تمہیں یہ سب کیسے پتا چلا؟ تمہاری سزا کیا تھی؟ یہ جو لفظ ہے نا نکیر، نکر سے. دیکھیے منکر، نکیر کا لفظ سنتے ہیں، انجانا شخص. نکیر کہتے ہیں ایسی سزا جو حلیہ بگاڑ دے، جس کو آپ کہتے ہیں ان کی چمڑی ادھیڑ دیں، ایسا عذاب جس سے پہچان ختم ہو جائے. جو لوگ اللہ کی بات کو نہیں مانتے، وہ پھر موت کے فرشتے کو دیکھ کر بھی نہیں مانیں گے. آپ بھی سوچ ہی رہے ہوں گے، ان آیتوں کو پڑھتے ہوئے پہلے بھی لوگ سوچتے ہیں، نبی موجود، آمنہ کا لال موجود، بدر الدجا موجود، جو خوبصورت نام لوگ نبی کے نام پہ رکھے وہ سب اور وہ ہستی خود موجود ہے. آپ اپنے اوپر لیں، لندن، ویمبلے اور ان گلیوں میں اللہ کا نبی پھرتا ہے اور لوگوں کو بلاتا ہے، لوگوں آ جاؤ، لیکن لوگ کریں کذب تم، اللہ کریں وہ جھٹلا دیا، جھٹلا دیا، جھٹلا دیا. سوال پیدا ہوتا ہے ہم اپنے اوپر کیا سوچیں، اگر ہم نبی کے دور میں ہوتے تو کیسے ہوتے، یا چلیے آج کے ریسنٹ دور میں کتنے لوگ ہیں جو اللہ کے نبی کی موجودگی میں ہوتے، یا وہ ادھر آتے یا وہ ہوتے تو یہ اللہ کو مانتے. اس کا سمپل سا کرائیٹیرین سمجھ لیجئے، جو رویہ لوگوں کا آج قرآن اور قرآن والوں کے ساتھ ہے وہی رویہ ان کا رسولوں اور صحابہ کے ساتھ ہونا تھا. میں اپنے ذہن میں ایسے سوچتی ہوں کہ جو رویہ آج قرآن کے ساتھ ہے نا، وہی رویہ اگر نبی صلی اللہ علیہ وسلم آ جائیں گے نا تو ان کے ساتھ بھی ہمارا ہوگا. پھر بھی ہم بزی ہی ہوں گے، پھر بھی ہمیں دنیا کے بڑے وہ کیڑے ہوں گے. یہ الگ بات ہے کہ ونس اوائل، بس ایک دفعہ آئیں، پھر تو ساری دنیا کے مسلمان مکہ میں بھی جمع ہو جائیں گے، جہاں کہیں گے جمع ہو جائیں گے. لیکن اگر وہ نبی چلتا پھرتا جینے کا طریقہ، مرنے کا، شادیوں غمیوں کا، تو پھر لوگ کذب تم، جھٹلانے کا رویہ. اور جو رویہ لوگوں کا آج قرآن والوں کے ساتھ ہے نا، وہ صحابہ کے ساتھ ہونا تھا، کیونکہ اللہ کے نبی چلتے پھرتے قرآن تھے اور آپ کے صحابہ جو تھے وہ قرآن کو پھیلانے والے تھے. تو یہ عام طور پہ انسان اپنے آپ سے سمجھ سکتا ہے کہ میرا رویہ کیا ہوگا جو آج میرا اس قرآن کے ساتھ ہے. آیت 46 کا ٹاپک لکھ لے، وہ لوگ جو سن کے نہ سنیں، جو مان کے نہ مانیں، بلانے پہ نہ آئیں، جانے پہ نہ ملیں، کچھ نہ کریں، ان کے ساتھ کیا اسٹریٹجی اختیار کریں؟ قل، کہہ دیجیے. اور یہ آسمان سے آ رہی ہے میتھڈالوجی، لوگوں کو کیسے ہدایت کی ضرورت. انما، اونلی، کلمہ حصر ہے، اونلی دس از دا وے، سوائے اس کے نہیں. آئذکم، میں تم کو نصیحت کرتا ہوں. یہ جو لفظ ہے آئذو، یہ واز ہے، وہ اس میں چھپا ہوا ہے. اور واز کہتے ہیں جو بات دل تک پہنچ جائے، پیچھے بھی آپ سن چکے ہیں بہت دفعہ. میں تو تم کو نصیحت کرتا ہوں بواحدت، صرف ایک بات کی. اب آپ بھی ایسے کسی انسان کو ذہن میں لے آئیں جو اس دعوت سے پیچھے ہے، تو آپ کہہ دیکھیں میں آپ کو صرف ایک نصیحت کرتی ہوں. اور یہاں ذہن میں رکھیے، اب سورت ختم ہو رہی ہے نا، اس آیت کا تعلق آیت نمبر 8 سے ہے. بالکل ابتدائی آیتوں میں دیکھ لیجئے کہ نبی صلی اللہ علیہ وسلم کی نبوت کے بارے میں لوگ مختلف رائے رکھتے تھے، شش و پنج میں تھے. کوئی کہتا ناؤس بلا، آپ کا دماغی توازن بگڑ گیا، کوئی آپ کو جنونی کہتا، کوئی کہتا جی آپ تو بڑے پلاننگ کے ساتھ جھوٹ بول رہے ہیں، آپ اندر سے کچھ اور ہیں، آپ کے جی موٹیوز ہی کچھ اور ہیں، آپ تو کچھ اور کرنا چاہتے ہیں، دس اینڈ دیٹ، اور اس طرح کے سوالات کر رہے تھے. پوری صورت میں آپ دیکھ رہے ہیں انتشار ہے، پڑھاتے ہوئے زیادہ محسوس ہوتا ہے. ایسے لگ رہا ہے پورے وقت میں اللہ کے نبی کو انہوں نے، وہ کہتے ہیں نا کہ نشانہ مشق بنایا ہوا ہے، یہ باتیں وہ باتیں، آپ کے یہ موٹیو ہیں، آپ اندر سے وہ ہے. تو اب ایسے لوگوں کو ایک نصیحت کیا ہے، یہ نصیحت ہائی لائٹ کر لیجئے، ان تقوموا للہ، یہ کہ تم کھڑے ہو جاؤ، سٹینڈ اپ، اکیلے ہو جاؤ. تقوموا سے یا مراد ہے کہ تم ذرا اکیلے ہو جاؤ اللہ کے لیے. مسنا، دو دو ہو جاؤ، زیادہ سے زیادہ بس دو لوگ، ورنہ وہ فرادا، اور اکیلے اکیلے، تم بالکل اکیلے ہو جاؤ. اور سمت تفکرو، پھر تم غور کرو. یعنی ان کو ایک ڈیل دی جا رہی ہے کہ اب تم بحثیں چھوڑو، باتیں چھوڑو، تم بالکل اکیلے ہو جاؤ. تھوڑی دیر کے لیے اپنا سیل فون بند کرو، انٹرکام بند کرو، اپنے کمرے میں چلے جاؤ، سب چیزیں بند کرو، ذرا سا وقت نکالو اپنے بزی اسکیجول میں سے، کچھ وقت نکالو، ٹیک سم ٹائم آؤٹ فرام یور بزی اسکیجول، اور اکیلے میں بیٹھ کے سوچو. اب دیکھیے جب اکیلا ہوتا ہے نا انسان، تو بہت آسان ہو جاتا ہے سوچنا. ہم دوسروں کی محفلوں میں ہوتے ہیں نا تو ہمارا دماغ ان کی وجہ سے الجھا رہتا ہے، کوئی ایک غلط بات کرتا ہے ساری سوچ ادھر چلی جاتی ہے. کہا زیادہ سے زیادہ اگر تمہیں کرنا ہے نا تو لائک مائنڈیڈ دو ساتھی بیٹھ جاؤ، بڈیز بن جاؤ، دیٹس اٹ، پھر غور کرو. غور کیا کرنا ہے؟ ماں بھی صاحبکم من جننا، تمہارے ساتھی کو جنون کا عارضہ نہیں ہے. اکیلے میں بیٹھو جو بندہ تمہیں بلاتا ہے، کیا وہ جنونی ہو سکتا ہے؟ آسیب ہے کیا تمہیں اللہ کے نبی کی پچھلی اگلی زندگی نہیں پتا؟ آپ کے بات چیت کے طریقے کو دیکھو، آپ کے اخلاق کو دیکھو، معاملات کا جائزہ لو. کیا جنونی اور آسیب زدہ لوگوں کے کام ایسے ہوتے ہیں؟ इस कुरान को अकेले में खोल के देख लो, क्या कुरान तुम्हें किसी गलत चीज का हुक्म देता है? इन हुआ इल्ला नजीरुल लकुम, ये तो बस तुम्हारे लिए एक वार्नर है, आगाह करते हैं, डराते हैं, किस चीज से? बैना यदै अज़ाबिन शदीद, एक सख्त अज़ाब के आने से पहले। कल वो अज़ाब आएगा तुम खुद ही मान जाओगे, नबी तो तुम्हें उससे पहले डराते हैं और तुम उसको मान जाओ। अब देखिए ये कितना खूबसूरत अंदाज है अपने ऊपर ले। जैसे मिसाल है कि मेरे जहन में एक नाम आ रहा है, लेकिन आपके भी जहन में अपना कोई नाम आ सकता है। कोई सिस्टर है, बड़ी तड़प है उनको, दोस्तों को बुलाना, सहेलियों को बुलाना, रिश्तेदारों को बुलाना, कभी दावत पे, कभी मैसेज पे, खाने की दावत पे, कुछ सो भी सोच लीजिए। और लोग अब चिढ़ेंगे, बहुत बुलाती हैं, ये वो हैं जो बहुत बुलाती हैं जी, अब हमें ना बुलाना, जब हमारे लिए ना कुछ करना। बिलीव मी, एक सिस्टर अपनी, हमारी मुसलमान बहन आप लोगों की साथी, तो मुझे उनकी आंखों के वो आंसू नहीं भूलते, कहती कि उस्ताद मुझे तो अब मुसलमानों को फोन करते हुए डर लगता है कि वो मेरा फोन सुन के कहते हैं हमें ना बुलाया करें, हम फारिग नहीं है, तो आप आज के बाद हमें फोन ना कीजिएगा दर्स के लिए। तो मैंने कहा कि आपको बिल्कुल नहीं इनको करना चाहिए, उन्होंने तो हुज्जत तमाम कर दी, उन्होंने अपने बच्चों के लिए कुछ इख्तमाम किया कि हम बच्चों को बुलाते हैं लड़कों की क्लास के लिए। वही माएं जो रोना रोती हैं अपने बच्चों के बिगाड़ का महफिलों में आके, कहती मैं उनको फोन करके बुला रही हूं, तो कहती हैं अब हमारे अलावा हमारे बच्चों के पीछे पड़ गए हैं, हमारे बच्चों का ना बुलाना वो फारिग नहीं है। ऐसे लोगों को बस ये कह दें खामोश, चुप रहो, बिल्कुल पुरसकून, अकेले में बैठ के सोचो कि क्या जो बात तुम्हें कही है उसमें कोई झोल है, कोई उसमें कमी है, कोई बेशी है? तुम्हें तो आने वाले इस बुरे वक्त से पहले डराया जा रहा है। आप देखिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम की क्या कैफियत होती होगी उस वक्त जब लोग आपके ऊपर पत्थर फेंकते थे, आपके रास्ते में अबू जहल ने कांटों वाली झाड़ियां बिछा दी थी। ये दर्द उसको पता चलता है जो फिजिकली इन रास्तों से गुजरे। कुछ सिस्टर जो फिर आहिस्ता आहिस्ता दीन पे आ रही है, वो खुद अपनी कुछ अपनी दोस्तों के बारे में बताती हैं कि बिलीव मी जब इनका टेक्स्ट आता था हमें दर्स की दावत का, तो हम बगैर देखे स्किप करते थे, ये बहुत लंबा मैसेज होगा हम नहीं पढ़ते। ये मेरे से खुद किसी ने इस ट्रिप में शेयर किया। अब माशा खुद जब दिल खुला कुरान से जुड़ी तो अब रोती हैं, और वो उसको शुक्रिया अदा कर रही थी, एक दोस्त है जो बहुत बुलाती हैं उनको, कहती ये इसकी कोशिशों से मैं आई हूँ। तो ये वो है जिसके बारे में हमने दोस्तों में मशहूर कर दिया था कि इसके तो टेक्स्ट ही बड़े लंबे होते हैं, हमसे नहीं पढ़े जाते, नॉवल पढ़ेंगे, डाइजेस्ट पढ़ेंगे, 3 घंटे की फिल्म देखेंगे, 1 घंटे के दर्स की बात नहीं सुन सकते। तो लोगों को सोचने की दावत है, हम भी अपने आप को लेके सोचें, बिल्कुल फारिग। देखिए आप अपने ऊपर, अब आप तो कुरान के साथ जुड़े हुए ना, मुझे तो लगता है आप में से किसी एक को भी कुछ कहने की जरूरत नहीं, अल्हम्दुलिल्लाह आपके ऊपर अपनी जिंदगी का मकसद वाज़ है। लेकिन आप अपनी दोस्तों, रिश्तेदारों, बहुओं, बेटियों जो दुनिया के झंझड़ों पर पड़े, उनसे ये एक्टिविटी करवा लें कि बेटा मैं बैठी हूं, तुम अकेले में बैठो, जाओ जब तुम फारिग हो ना उसी बैठ के सोचो मेरी जिंदगी कहां लग रही है, मैं किधर जा रही हूं, मेरा मकसद क्या है, क्या अल्लाह ने ऐसा कुरान दिया है जो अमल के काबिल नहीं है, क्या करूं, कैसे करूं, किस तरह करूं? और आप देखिए शायद से ये पता चल रहा है कि इंसान को अपना मामला अल्लाह ताला के साथ डायरेक्ट रखना चाहिए, बराह रास्त वन ऑन वन बेस पे रहो। लोगों में आते हैं ना पॉपुलर प्रेशर का शिकार हो जाते हैं, पीयर प्रेशर का शिकार हो जाते हैं। अकेले में बंदे को अपने अंदर की आवाजें आती हैं और दूसरों के बीच में बाहर की बातें सुन के हम डर जाते हैं, हम कहते हैं छोड़ो इनसे नहीं कोई बात करनी। इंसान अपनी कंपनी के ख्यालात से मुतासिर हो जाता है, और आपको पता है कि लोगों की अक्सरियत क्या चाहती है, आसाइश, आराम तलबी। इंसान पाथ ऑफ द लीस्ट रेजिस्टेंस एक्सेप्ट कर लेता है, लोगों के दबाव में आकर आसानियों वाला रास्ता चुनता है, और कुरान आपको कामयाबियों का रास्ता देता है। ये नहीं कहता कि मुश्किल है या आसान, ये पता है कि इसके बाद खैर है। तो लिहाजा तन्हाई बहुत प्यारी साथी है, मुश्किल से मुश्किल सवाल का बड़ा सादा और आसान जवाब अंदर से निकलता है। कोई अच्छा फैसला करना हो ना दीन के मामले में अपने अकेले में किया करें। हम दूसरों से पूछते हैं सुनाओ तुम क्या कर रही हो, अच्छा फिर मैं भी करती हूँ, तुम जहाँ जा रही हो अच्छा मैं भी जाती हूँ, अच्छा तुम भी पढ़ोगी फिर मैं भी सोच लेती हूँ, ये बहुत जहरे कातिल है आपकी और मेरी तरक्की के रास्ते में। तो लिहाजा नेगेटिविटी से बचने के लिए इन कामों में रहे। और फिर आप देखिए कि आयत 47 में उससे भी बढ़ के अब अगला नुकता, पहले तुम खुद सोच लो और अब जरा थोड़ा सा मेरे बारे में एक और बात भी तो सोचो। ये भी आप अपनी दोस्तों को एहसास दिला सकते हैं, कुल मां साल तो को मिनाज, कभी मैंने तुमसे इस पे गुजरत मांगी? और अगर कभी मांगी होगी ना फहुवल लकुम, तो वो तुम्हारे ही लिए है। इतना खूबसूरत अंदाज है ना, जिसको आप कह सकते हैं कि नफी की इंतहा दर्जे की रद्द है, नफी कर दी। कभी बताओ तुमसे कुछ मांगा, कोई उजरत, कोई तुमसे मांगा, अगर मांगी हो तो तुमको मुबारक हो, तुम रख लो। मैं दिन रात दावत के इस काम में मसरूफ हूँ, मेरे पास फरिश्ता आता है, मेरे पास वही आती है, मैं लोगों के काम संवारता हूँ, मैं लोगों को मशवरे देता हूँ, मैं लोगों के टूटे घरों को जोड़ने की कोशिश करता हूँ, मैं लोगों के बच्चों के रिश्ते जुड़वाता हूँ, मैं तुम्हें वही सुनाता हूँ, तुम्हें नमाजें पढ़ाता हूँ, कभी तुमसे कोई मुआवजा, कोई सिला, कोई तलब किया? और लोगों, तुम शायरों को नहीं जानते, एक शेर सुना के दाद लेकर बेले लूटते थे, कायनों को नहीं जानते, किस्सा ख्वानों को नहीं जानते, वो लोगों का दिल बहलाते हैं और फिर उजरत लेते हैं। फनकारों को देख लीजिए क्या आता है, तुम्हें मेरे से कभी कोई शक भी पड़ा कि इनको मुझसे कुछ चाहिए? और क्यों हो, इन अजरी अल्लाह, मेरा अजर तो अल्लाह के जिम्मे है, वह वाला कुल्ली शहीन शहीद, और वो हर चीज पे गवाह है। यहाँ एक बड़ा ही खूबसूरत नुक्ता है जो नोट करने के काबिल है। देखिए, अल्लाह के काम करके माल ना मांगना, ये तो बहुत सारे लोग होते हैं, यानी बिला मुआवजा कुरान पढ़ाने वाले आपको बहुत सारे मिल जाएंगे, लेकिन बिला तवक्को, बिला तारीफ दीन का काम करने वाले बहुत थोड़े होते हैं। माल तो लोग नहीं मांगते, लेकिन वो एहसान मंदी मांगते हैं, तवक्कोआत लगा लेते हैं, इज्जत तलब करते हैं, अपना नाम आगे हो, तारीफें हों। अल्लाह ये जहाँ सिखा रहा है कि ना मुझे तारीफ चाहिए, ना शोहरत चाहिए, ना तलब है, पैसा तो दूर की बात है, और मखलूक से इस दर्जे की बेनियाजी मिल जाए, ये है शरह सदर। फिर अफमन शरह अल्लाह सदरहु लिल इस्लाम, जब हम मखलूक के नियाजमंद होते हैं ना, तो पैगाम बदल देते हैं, डायल्यूटेड वर्जन ऑफ इस्लाम पेश करते हैं। हाँ, पर्दा ऐसा ही है, नहीं आप कहती हैं तो फिर यही ठीक होगा। और जिसको लोगों से कुछ लेना नहीं, वो कहते हैं मसला यही है कि हुक्म ये है। अब आप अल्लाह से तौफीक मांगे इसको मांगने की। अल्लाह ताला फरमाते हैं अगली आयत में, कुल इन्ना रब्बी यक्ज़िफ़ु बिल हक, आप कह दीजिए यकीनन मेरा रब हक के साथ ज़र्ब लगाता है। किसको? बातिल को। ये हक की चोट है जो तुम्हारे दिलों पे पड़ती है, जिसको तुम जादू कहते हो, ये सिहर मुबीन नहीं है, ये हक है। और अल्लामुल गुयूब, वो खूब गैबों को जानने वाला है। सूरत अंबिया आयत 18 में बिल्कुल यही बात हमने पढ़ी थी, बल यक्ज़िफ़ु बिल हक अलल बातिली फयदमघुहु फइज़ा हुवा ज़ाहिक, बल्कि हम हक को दे मारते हैं बातिल पर, तो वो तो इसका दिमाग निकाल देता है और वो मिट जाता है। यहाँ भी यही बात है कि लोगों, मेरे पास सिर्फ हक है, ना मुझे तुमसे कुछ चाहिए, ना मैंने तुमसे लेना है। कुल जाल हक, कह दीजिए कि हक आ गया। यह कहाँ पढ़ी थी पहले? इतनी सूरत बनी इसराइल में, कुल जाल हक वज़हक अल्बातिल इन्नल बातिल काना ज़हूका। और ये है एक सच्चे दाई दीन की सबसे बड़ी दौलत, और ये है वो हथियार जिसके साथ अल्लाह की मदद आती है। आपके काम होते हैं, रुके हुए काम होते हैं, फिर लोग जिस चीज पे परेशान होते हैं आप उस पे खुश होते हैं। जैसे अल्लाह गैब से सबब बना देते हैं ना, फिर वो बात बनते हैं। शर्त है क्या कि आप हक का दामन थाम लीजिए। कितने सालों बाद तो अरब के अंदर अल्लाह ने हक के लिए एक आवाज उठाई, तुम उसके साथ ये हाल कर रहे हो? तो वमायुब्दिल बातिल वमायुईद, और बातिल ना तो किसी चीज की इब्तिदा कर सकता है ना इआदा, यानी बातिल नारों में कोई दमखम नहीं है, वो बैठे ही रह जाते हैं, उनसे काम नहीं होते। और आप देखिए, पूरी दुनिया में जहां दीन का काम होगा ना, वह अहले हक की वजह से होगा, बातिल वालों के साथ से नहीं होगा। हक के साथ अल्लाह की मदद होती है। कुल इन दललतु, बाकी अब आखिरी ऑप्शन, तुम्हारे ख्याल में मैं भटका हुआ हूं ना, कहते थे अल्लाह के नबी को आके। आपको तक कि अबू लहब की बीवी नबी सल्लम की चची थी, उसने आपका क्या नाम रखा हुआ था? नाउज़ बिल्लाह सुम्मा नाउज़ बिल्लाह मुज़म्मम, मोहम्मद का अपोजिट, सबसे ज्यादा मुज़म्मम किया हुआ। अल्लाह कह रहे इनको, कुल इन दललतु, ठीक है तुम्हारे ख्याल में मैं बहका हुआ, मैं वहाबी हूँ, मैं फलाह हूँ, फइन्नमा दिल्लु अला नफ्सी, तो कोई बात नहीं, इसके बहकने का वबाल तो मुझे ही पड़ेगा ना, तुम्हारा क्या बिगड़ेगा, मैं बहका हूँ ना। लेकिन तुम जरा अकेले में सोचो, दो दो करके सोच लो, एक सोच लो, वाइनी तदई तू, और अगर मैं तुम्हारे ख्याल के मुताबिक, यानी तुम्हारे ख्याल से बरक्स मैं हिदायत पर हुआ, फबिमा यूही इलैया रब्बी, उस वही के तुफैल जो मेरे रब ने मेरी तरफ भेजी, क्योंकि इन्नहु समीउन करीब, वो खूब सुनने और बहुत करीब है। फिर तुम्हारा क्या बनेगा? ये जुमला हज़फ है इधर कि तुम कह रहे हो मैं बहका हुआ, ठीक है, शुक्र है तुम बच गई हो मुझसे, तुम मेरे पीछे नहीं चल रहे, लेकिन ये बताओ अगर मैं हिदायत पे हुआ इस वही की रोशनी में जो मेरे रब की तरफ से आती है, और वो रब जो समी भी है, मेरी भी सुन रहा है, मेरे भी करीब है, बताओ फिर तुम्हारा क्या बनेगा? तुमने अपने लिए क्या फैसला किया? वो मंजर अब दिखाया जा रहा है आखिरी आयतों में, वला उतरा इस फजीउ फला फौता, और काश यार अगर आप देखे इस फजीउ जब वो घबरा रहे होंगे, फला फौता तो कोई बच निकलना मुमकिन ना होगा। ये जो लफ्ज फौत है ना, ये उर्दू में हम बोलते हैं ना फौत हो गया, है वही लफ्ज लेकिन मानी फौत होने का नहीं है। फौत कहते हैं किसी का इतनी दूर भाग के चले जाना कि वहां से वो वापस ना आ सके। जब बंदा घबराता है ना तो उसको पता नहीं होता, कभी किसी दीवार से टकराता है, कभी पांव फिसलता है, कभी सीढ़ियों से गिरता है, यानी कयामत के उस फजल अकबर जिसको कुरान पाक में फजल अकबर कहा गया, सूरत अंबिया आयत 103 में, कयामत का वो जलजिला, सूरत हज की आयतों के शुरू में क्या कहा था, इन्ना जलजिला तसात शय नजीम, कयामत का जलजिला बहुत बड़ी चीज है। एक घबराहट, आप जलजिला सोचे ना जेन में, बिल्डिंगें गिर रही हैं, वला फौता, भाग जाओगे। वउखिज़ू मिन मकानिन करीब, और पकड़ लिए जाएंगे वो करीब की जगह से, जैसे कोई पास पड़ी चीज को हाथ बढ़ा के पकड़ते हैं ना, इसी तरह आसानी के साथ वो काबू में आ जाएंगे। किधर जाओगे? हमारे यहाँ कहते हैं बकरे की बांह कब तक खैर मनाएगी, आज अपनी मर्जी से नहीं आते उस दिन बुला लिए जाओगे, इस तरह आओगे। वकालु आमन्ना भी, अब देखिए बड़ी देर की मेहरबान आते आते, अब कह रहे हम ईमान ले आए, कब कह रहे, जब कयामत का नकारा बज गया, तो इनको कहो अकलमंदो वन्ना लहुमुत तनावुश, ये कहां से हो गई इनकी रसाई, मिम मकानिम बईद, इतनी दूर से, यानी इतनी देर बाद ख्याल आया आपको, इतनी देर से आप आए। ये जो लफ्ज तनावुश है ना, ये वही लफ्ज है जो उर्दू में हम बोलते हैं नोश फरमाइए, और उर्दू में हम कहते हैं तनावुल फरमाइए, खाने की चीज हो तो कहते हैं तनावुल फरमाइए, और पीने की चीज हो तो कहते हैं नोश फरमाइए। इसका लफ्जी मानना होता है पा लेना, नायला लफ्ज भी इसी से है, नौल नायला, किसी चीज का पहुंच में होना और इस तक रसाई होना, असल में धमकी है कि ईमान लाने का फायदा तो दुनिया की जिंदगी में था जो इंसानों के लिए कमरा इम्तिहान था, अब वो तो खत्म हो गया, अब पर्चा दो तैयारी हो गई, क्या हुए, अब ईमान का कोई फायदा नहीं, क्योंकि वक़द कफरू बिही मिन कबल, और उन्होंने तो इससे पहले इसको छुटलाया था। व यकज़िफून बिल गैबी मिन मकानिन बईद, और वो अटकल के तीर तुक्के चलाते रहे बिन देखे दूर की जगह से। सारी जिंदगी इल्म तो लिया ही नहीं, जहालत के अंधेरों में टावक टोइयां मारते रहे, आई थिंक आई थिंक, आई विश आई विश, मेरा ख्याल है ये ठीक है वो ठीक है, कभी रसूल को झूठा कहा, कभी शायर कहा, कभी उसका कलाम कहा, कभी कुछ, कभी जिन का साया, कभी ना ईमान को ना कुरान को ना इस्लाम को तवज्जो दी, आज वो वक्त आ गया, लेकिन नो वर्थ ईमान गरगरा या ईमान कयामत, कयामत के इस फजे को देखकर जो ईमान है उसकी कोई वर्थ नहीं है। हिदायत एक टाइम बाउंड चेक है, टाइम गुजर जाए तो चेक वेस्ट हो जाता है, इसीलिए फरमाए वही लबई नहुम वबई नमा यश्तहून, और आड़ कर दी जाएगी इनके और इनकी मनपसंद चीजों के बीच में। अल्लाह अकबर, क्या था इनका मनपसंद? पहली बात है कि दुनिया इनकी मनपसंद थी, इश्तहा जो है ना, ये वही है जो उर्दू में भी हम बोलते हैं, इधर वही लफ्ज आ गया कि जिन चीजों की मोहब्बत इनको दुनिया में आने नहीं देती थी ना इधर, आज वो भी इनके हाथ से गई, खत्म, बैठे रहो, महबूब और मकसूद चीजें थी। दूसरी इसकी तफसीर है, यहां यश्तहून से मुराद जन्नत है, कि इनके और जन्नत के बीच में एक पर्दा डाल दिया। वो जाएंगे जो नबियों की दीवानगी के बावजूद उनके साथ थे, जिन्होंने कोई नफा नुकसान नहीं सोचा, इफ्स एंड बट्स में नहीं पड़े, पॉजिटिव नेगेटिव्स नहीं तोले, वो तो चल पड़ेंगे और ये सब बैठे होंगे, और इनको उससे महरूम कर दिया जाएगा, और ऐसे वक्त में ये हाथ मिलेंगे। हमारे यहाँ कहते हैं ना, क्या पछताए क्या हो जब चिड़ियां चुग गई खेत, ये वही बात है, اب نہیں ان کے لیے. سورہ قاف آیت 35 میں اہل جنت کے لیے آتا ہے لہم ما یشاؤون فیہا, اس میں وہ ہوگا جو وہ چاہیں گے. حامیم سجدہ 31 میں آتا ہے ولکم فیہا ما تشتہی انفسکم, اس میں وہ سب کچھ ہوگا جس کی خواہش تمہارے جی کریں گے. اور یہ کوئی نئی بات تھوڑی ہے, کما فعل بی اشیائہم من قبل, اسی جیسا طرز عمل تو اختیار کیا تھا جیسا کہ اس سے پہلے ان جیسا طرز عمل اختیار کرنے والے لوگوں نے کیا تھا. اشیاء جو نا شیعت ان کی جمع, گروہ قبیلے, کسی شخص کے تابع اور ہم خیال ہونا, اس کو اس کا شیعہ کہتے ہیں. یہ جو آج فرقہ ہے نا شیعہ, وہ اصل میں شیعان علی ہے, علی کا گروہ. تو شیعہ لفظ کہتے ہیں گروہ کو, کسی کا ہم خیال ہونا. مطلب یہ کہ تم سے پہلے جو لوگ غلط کام کرتے تھے, جو ان کا حال ہوا وہی تمہارا ہوگا. سب کا ایک ہی غم تھا کہ انہم کانوا فی شک مریب, وہ قلق میں ڈالنے والے شک میں تھے. ساری صورت میں سے جو نشکری کا بیج یا روٹ کاز نکلی نا, وہ شک مریب نکلا. کیا پتا چلا کہ دل میں شک ہو تو قرآن نہیں پڑھا جاتا, صاحب قرآن سے بات سنی نہیں جاتی. اس کے لیے تو ہر روز ایک دعا کر کے آیا کریں کہ اللہ میرے دل کو شک سے پاک کر دے. ذالک الکتاب لا ریب فیہ ہدی للمتقین, کس کو نہیں پتا دین سچا, اسلام سچا. نان مسلمز کی نہ بھی بات کریں تو اپنے مسلمانوں کی تو بات کر لے, لیکن کیا چیز نہیں آنے دیتی یہ شک کہ بغیر کیے بھی مل جانی ہے. دیکھنا یہ تو ایسے ہی بیوقوف ہے, چار دن ہفتے میں آ کے چار گھنٹے بیٹھتے ہیں, یہ بیوقوف ہے, ہمیں ایسے ہی مل جانی ہے. ایک پارٹی کریں گے دیکھنا آ جائیں گے اللہ اور فرشتے, اور ایک دعوت کریں گے اور ایک عمرہ کر کے آئیں گے, دیکھنا سب ٹھیک ٹھاک ہو جائے گا. لوگوں کو پتہ ہی نہیں ہے کہ کیا کھو رہے ہیں اور کیا پا رہے ہیں. تو یہ ہے برا انجام نشکر لوگوں کا. ہم اللہ تعالیٰ سے یہ دعا کریں گے کہ وہ ہمیں اس چیز کو سمجھ کر اپنی زندگی کو صحیح کرنے والا بنا دیں. آپ کو بھی آج اس میں سے ایک چھوٹی سی یہی سوچ لے کے بھیجوں گی, اکیلے میں صرف 5 منٹ, کم زیادہ آپ کی مرضی ہے, لگا کے بیٹھے, سب بند, سب ڈسٹریکشنز ختم, اور سوچیں ویئر ایم آئی گوئنگ, میں کدھر جا رہی ہوں. الحمدللہ قرآن کی جس پٹری پہ چڑھی ہوں مطمئن ہوں, شک تو نہیں ہے, چھوڑنے کے لیے تو نہیں پکڑ رہی, دن تو نہیں گن رہی واپسی کے کتنے رہ گئے ہیں, کہاں جانا ہے, کیا کیا نعمت اللہ کی میرے پاس کہ ان میں سے اگر ایک بھی چلی گئی تو میری سب لذتیں ختم ہوں گی, اور وہ قرآن کی نعمت ہے. اس نے ہماری زندگیوں میں سکون دیا ہے, خوشی دی ہے. تو لہٰذا اس دین کو اپنی زندگی کا پروفیشن نہیں, مشن بنانا ہے. کرنا اس کو پروفیشنلی ہے, بنانا اس کو مشن ہے. اور مشن والے یہ نہیں سوچتے کتنے دن, کب تک, کتنے کا, کیا قربانیاں, کیا نہیں ہیں. انشاءاللہ جب چلیں گے تو اللہ تعالیٰ خود ہمارے لیے لے گا. اور آپ دیکھیے برینڈڈ چیزیں مشکل ہوتی ہیں, مہنگی ہوتی ہیں, اس کو لینا ہے تو کچھ قربانیاں تو دینی پڑیں گی. انشاءاللہ کل اگلی سورت شروع کریں گے. اگر آپ لیسن پلان دیکھ رہے ہیں تو سورت فاطر کے بعد سورت یاسین ہے, اور سورت یاسین سے لوگ دلی محبت کرتے ہیں. ابھی سے اگر اپنی دوستوں کو کہنا شروع کر دیں, دعا کیجئے کہ ہمارے پیارے بھی اس سے جڑ جائے. سبحانک اللہم و بحمدک, اشہد ان لا الہ الا انت, استغفرک و اتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وَإِذَا تُتْلَى عَلَيْهِمْ آيَاتُنَا بَيِّنَاتٍ قَالُوا مَا هَذَا إِلَّا رَجُلٌ يُرِيدُ أَن يَصُدَّكُمْ عما كان يعبد آباؤكم وقالوا ما هذا إلا إفك مفترى وقال الذين كفروا للحق لما جاءهم إن هذا إلا سحر مبين وما آتيناهم من كتب يدرسونها وما أرسلنا إليهم قبلك من نذير وكذب الذين من قبلهم وما بلغوا معشار ما آتيناهم فكذبوا رسلي فكيف كان نكير قل إنما أعظكم بواحدة أن تقوموا لله مثنى وفرادى ثم تتفكروا ما بصاحبكم من جنة إن هو إلا نذير لكم بين يدي عذاب شديد قل ما سألتكم من أجر فهو لكم إن أجري إلا على الله وهو على كل شيء شهيد قل إن ربي يقذف بالحق علام الغيوب قل جاء الحق وما يبدئ الباطل وما يعيد قل إن ضللت فإنما أضل على نفسي وإن اهتديت فبما يوحي إلي ربي إنه سميع قريب ولو ترى إذ فزعوا فلا فوت وأخذوا من مكان قريب وقالوا آمنا به وأنى لهم التناوش من مكان بعيد وقد كفروا به من قبل ويقذفون بالغيب من مكان بعيد وحيل بينهم وبين ما يشتهون كما فعل بأشياعهم من قبل إنهم كانوا في شك مريب